नमस्कार। विभिन्न विषय र सन्दर्भमा कुराकानी गरिने दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादबाट म प्रवीण पोखरेल। स्थानीय तह निर्वाचनको जारी मतगणना अन्तर्गत हालसम्म 695 जति तहको परिणाम प्राप्त भइसकेका छन्, जसमा नेपाली कंग्रेसले 309, एमाले 199, माओवादी केन्द्रले 119 तहमा विजयी हासिल गरेका छन्। यो परिणाम अनुसार कंग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा देखिएको छ। स्थानीय तहमा सत्तारूढ़ दलहरू गठबन्धन गरी उम्मेद्वारी दिएका थिए भने प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि अन्य साना दलहरूसँग गठबन्धन गरेको थियो। मत परिणाम आइरहँदा तेस्रो शक्तिका रूपमा देखिएको नेकपा माओवादी केन्द्रले परिणामलाई कसरी हेरेको छ, गठबन्धन गरी निर्वाचनमा जाँदा माओवादी केन्द्रलाई कति फाइदा भयो लगायतका विषयमा आज हामी नेकपा माओवादी केन्द्रका एकजना प्रभावशाली नेता, पूर्व अर्थमन्त्री समेत रहनुभएका वर्षमान पुनसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। स्वागत छ पुनजी कार्यक्रममा।
धन्यवाद, नमस्कार।
हजुर, अब पछिल्लो परिणाम हेर्ने हो भने यहाँहरूको दल माओवादी केन्द्र तेस्रो स्थानमा आएको छ। एक हिसाबमा माओवादी अब सकियो, अब यसको शक्ति छैन, अब यो निर्वाचनले यसलाई यसको चाहिँ शक्ति देखाउँछ, कमजोर हुन्छ भनेर आकलन गरिएको थियो विभिन्न कोणबाट। अब त्यो हिसाबमा अहिले तेस्रो शक्तिका रूपमा यहाँहरू देखिनु भएको छ। निर्वाचन परिणामलाई हेर्दा निकै नै राम्रो परिणाम यहाँको दलले ल्याएको छ। तपाईँहरूले कसरी हेर्नु भएको छ यसलाई, पछिल्लो परिणामलाई?
मूल रूपमा स्थानीय निर्वाचन हामीले अपेक्षा गरेको परिणाममा हामी सन्तुष्ट छौँ। योभन्दा अझ राम्रो हामीले अपेक्षा गरेका थियौँ। खास गरी हामी 150 भन्दा माथि प्रमुखहरू जित्ने अनुमान गरेका थियौँ। त्यसमध्ये हामी मधेस प्रदेश लगायत केही ठाउँहरूमा उम्मेदवारीको व्यवस्थापन लगायतका कामहरू आन्तरिक चाहिँ सामान्य टिम एकता गर्नेमा हामी अलिकति चुक्यौँ, जसले ठ्याक्कै अपेक्षा गरेको जति त आएन, तर हामी सन्तुष्ट छौँ।
अब आकलन भनौ न, विभिन्न टिका टिप्पणीहरू थियो, माओवादी अब सकियो, यो चुनावले चाहिँ उनीहरूको हैसियत देखाइदिन्छ भनेर। अब यहाँले पनि एउटा प्रतिक्रिया दिने क्रममा माओवादीलाई साह्रै हेपेका थिए, अब देखियो भनेर प्रतिक्रिया दिनुभएको थियो।
यसमा चाहिँ खास गरी 2007 साल पछि नेपाली कंग्रेस एउटा स्थायी फोर्सको रूपमा नेपाली राजनीतिमा रहिराख्यो, पुरानो पार्टीको रूपमा। खास गरी 46 पछि नयाँ शक्तिको रूपमा नेकपा एमाले उडायो र ऊ चाहिँ नेपाली राजनीति एउटा स्थायी फोर्सको रूपमा रहँदै आएको छ, कहिले पहिलो, कहिले दोस्रो, कहिले तेस्रो रूपमा। त्यसरी नै जनयुद्ध हुँदै 62-63 जनआन्दोलन र शान्ति प्रक्रियापछि माओवादी केन्द्र अर्को शक्तिको रूपमा उडाएको थियो। धेरै मान्छेले धेरै पटक कहिले अब सकिँदैछ, कहिले के हुँदैछ भनेर विश्लेषण गरिन्थ्यो। यसपटकको खास गरी दुईवटा स्थानीय निर्वाचन, तीनवटा संघीय निर्वाचन या केन्द्रीय निर्वाचनले के पुष्टि गर्यो भने एजेन्डामा माओवादी केन्द्र पहिलो पार्टी हो। देशको अहिले गणतन्त्र, संघीयता, समावेशता लगायतका एजेन्डा माओवादीले स्थापित गर्यो, राष्ट्रिय एजेन्डा बन्यो। शक्तिको रूपले कहिले पहिलो, कहिले तेस्रो हुँदै आएको छ, अहिले पनि निर्णायक तेस्रो रूपमा स्थापित भएको छ। र के स्थापित भयो भने माओवादी केन्द्र नेपाली राजनीति स्थायी फोर्स हो। संख्या तलमाथि भइरहेको छ, तर यो अब विघटन हुने, सिद्धिने शक्ति होइन भन्ने रूपमा अहिले स्थापित भएको छ। हामी त बुझेका थियौँ यो शक्ति, यो पार्टी संख्यामा तलमाथि हुनसक्छ, तर एउटा फोर्सको रूपमा, एउटा धारको रूपमा सिद्धिँदैन भन्ने बुझेका थियौँ। तर जनतामा बेला बेला भ्रम दिने या अरू दलहरूले त्यस्तो मनोगत रूपले विश्लेषण गर्ने गरिन्थ्यो, त्यो कुरो होइन भन्ने अहिले पुष्टि भएको।
अब सत्ता गठबन्धनसँगै निर्वाचनमा पनि यहाँहरू गठबन्धन सहित हुमिनु भएको थियो। अब यो गठबन्धनले माओवादी केन्द्रलाई कति फाइदा पुग्यो, गठबन्धनको यो विश्लेषण गर्दा चाहिँ के विश्लेषण गरेको छ माओवादी केन्द्रले?
गठबन्धन मूल रूपमा सफल नै भएको छ। खास गरी गठबन्धन कम्तीमा पनि 50% माथि ठाउँहरूमा, अझ 60% जति त भयो कि भन्ने अनुमान थियो सुरुका दिनहरूमा। अहिले सबैतिर हेर्दा 209 स्थानमा मात्रै गठबन्धन भएको पाइयो। त्यो भनेको 27-28% मात्रै हो। 28%मा गरिएको गठबन्धन मूलभूत रूपमा सफल भएको छ। एका ठाउँहरूमा एमाले, के अरे, कङ्ग्रेसको मत चाहिँ माओवादी या चाहिँ समाजवादी या अरू पार्टीलाई नजाने, अरू पार्टीको मत चाहिँ कङ्ग्रेसले नजाने जस्तो पनि भएको छ। प्रमुख जितिएको छ, उपप्रमुख हारेको छ, प्रमुख हारिएको छ, उपप्रमुख जितिएको छ, त्यस्तो पनि भयो। त्यसमा केही समस्या त अवश्य देखिए, तर चाहिँ अब यसलाई हामी अस्वाभाविक रूपमा लिएका छैनौँ, समीक्षा गर्छौँ गठबन्धनमा एउटा कुरा। अर्को कुरा फेरि गठबन्धन जस्तै जहाँ माओवादी बलियो छ त्यहाँ फेरि कङ्ग्रेस एमाले अरू पार्टीहरू पनि गठबन्धन गर्नुभएको छ। रोल्पाको 10 पालिकाहरूमा रुकुम, पूर्वी रुकुम, जाजरकोट, सल्यान जस्ता ठाउँहरूमा या कालीकोट जस्ता ठाउँहरूमा जहाँ माओवादीको पकड छ अलि बलियो छ त्यो ठाउँमा कङ्ग्रेस र एमाले पनि गठबन्धन गर्नुभएको छ। त्यसैले गठबन्धन सत्ता गठबन्धनको मात्रै भयो भन्ने होइन, मूल रूपमा त्यो भयो। त्यसै गरी एमाले मूल रूपमा 9 दलीय गठबन्धन गर्यो, तर स्थान विशेषमा अरू खालका गठबन्धन पनि भएका छन्। हामी सत्ता गठबन्धनहरू सत्तारूढ गठबन्धनहरू कोणबाट हेर्दा मूलभूत रूपले सफलै भयो भन्नुपर्ने हुन्छ। किन भन्दा 6 महानगरहरूमा अग्रता नै छ, एउटामा जितिसकेका छ गठबन्धनले, अर्कोमा अग्रता नै छ, अरू उपमहानगरमा पनि हिजो 7 उपमहानगर जितेको एमाले आज 2 उपमहानगर छ, अरूमा पछि नै रहेको हुनाले उता सहरहरूमा जहाँ झन्डै बहुमत जनसङ्ख्या रहन्छ, आर्थिक क्रियाकलापको हिसाबले बहुमतभन्दा बढी आर्थिक क्रियाकलाप त्यो ठाउँमा हुने गर्छ, निर्णायक भूमिका खेल्ने महानगर उपमहानगरमा गठबन्धन मूल रूपमा सफल भएको छ। त्यसैले यही रूपमा मूल्यांकन गर्नुपर्छ भन्ने मलाई लाग्छ।
भनेपछि अब यो गठबन्धन हेर्दा नेकपा एमाले विरुद्धको मोर्चाबन्दी जस्तो पनि देखियो नि, के हो यो?
ठ्याक्कै शक्तिको रूपमा एमाले पार्टीलाई टार्गेट गरेको भन्दा पनि हिजो जेपी ओलीजी प्रधानमन्त्री हुँदा हामी पनि सँगै थियौँ एउटै पार्टीमा, त्यहाँ मतभेद भयो, पार्टीभित्रको मतभेदलाई लिएर छलफललाई लिएर उहाँले संसद विघटन गर्नुभयो र उहाँको अहिलेको परिवर्तनमाथिको निष्ठा, परिवर्तनमाथिको चाहिँ विश्वास या प्रतिबद्धतामाथि प्रश्न उठिरहेको थियो। सङ्घीयता मैले शक्ति सन्तुलनको रूपमा सम्झौता रूपमा स्वीकार गरेको हुँ, समानुपातिक समावेशका दबाबमा स्वीकार गरेको, यसले देशलाई अगाडि बढाउँदैन या अरू अरू जस्ता कुराहरू गर्दै आउनुभएको थियो। पछि त्यसलाई पुष्टि गर्ने गरी पहिलो संसद विघटन गर्नु हो, पार्टीमा फुट आयो, प्रतिगमन हो भनेर मूल पार्टीहरू सडकमा जाने अवस्था बन्यो, त्यसलाई सच्याउने काम भयो। फेरि दोस्रो पटक पनि विघटन भइसकेपछि म साँच्चीकै अहिलेको परिवर्तनको विरुद्ध हुनुहुन्छ भन्ने कुरा पुष्टि भयो र संविधानको रक्षा, लोकतन्त्रको रक्षा, अहिलेका परिवर्तनहरूको रक्षाको लागि 5 दलीय गठबन्धन बन्यो, सडकदेखि खासै अदालतसम्मको सङ्घर्ष गर्यो र अब त्यसमा विजय प्राप्त गर्यो भनौँ जनताले र गठबन्धनले, र अहिलेको गठबन्धन बनेको छ राजनीतिक गठबन्धन, यसको औचित्यता के हो र त्यसकै आधारमा हामीले अहिले यो शक्तिहरू मिलेर जानुपर्छ, नत्र फेरि चाहिँ संविधान विरोधी शक्तिहरू, प्रतिगमनतिर जानु चाहने शक्तिहरू बलियो हुन्छ भन्ने हिसाबले गठबन्धन गरेको हो। त्यस अर्थमा व्यक्ति विशेष, पार्टी विशेष, नेता विशेष भन्दा पनि प्रवृत्तिका विरुद्ध गठबन्धन हो, त्यो सफल भएको छ।
अब सँगै यही वर्ष प्रदेश र संघीय संसदको निर्वाचन पनि हुँदैछ। अब यसरी यो स्थानीय तहमा यहाँहरू गठबन्धन गरेर गइरहँदा राम्रै नतिजा पनि आयो। अब यो गठबन्धन हुन त यहाँका अध्यक्षले हिजो पनि भन्नुभएको थियो, यो गठबन्धन चाहिँ अब प्रदेश र संघीय संसदको निर्वाचनसम्म जान्छ यही अवस्थामा, तर कतिपयले चाहिँ यो गठबन्धनबाट अलिकति केही भनौ न केही शक्तिहरू अर्को गठबन्धन बनाउनतिर पनि जान्छन् कि भन्ने एउटा आशंका चाहिँ उत्पन्न भएको छ।
हो, यो अहिलेको सबै राजनीतिक संकट र राजनीतिक प्रतिगमनका लाई रोक्न, संविधानको रक्षा गर्न हामीले बनाएको गठबन्धन हो। यो कम्ती पनि 5 वर्ष चल्नुपर्छ भन्ने हो, त्यो भन्नुको अर्थ संघीय र स्थानीय निर्वाचनमा पनि हामी साथै हुन्छौँ। त्यसमा साथै हुनुको अर्थ अर्को निर्वाचनसम्म हामी देशलाई स्थायित्व दिने, राजनीतिक स्थायित्व दिने, एउटा आर्थिक समृद्धितिर, सुशासनतिर देशलाई लाने हाम्रो प्रतिबद्धता हो। त्यसो गर्दा सङ्घ र प्रदेशको निर्वाचनसम्म गठबन्धन रहन्छ र अरू प्रकारका चलखेलहरू पनि देखिरहेका छन्, त्यो कुरो चाहिँ सफल हुँदैन। खास गरी फेरि माओवादी केन्द्रले अहिले गठबन्धन छोड्छ कि या चाहिँ अरू कुनै प्रकारले चाहिँ कङ्ग्रेस चाहिँ एमालेसँग पनि नजिक जान्छ कि या माधव नेपालजीहरू फेरि चाहिँ पूर्ववर्ती पार्टी एमालेसँगै निकट बन्नुहुन्छ कि भन्ने जस्ता बजार हल्ला या एकाध मान्छेहरूले प्रयत्न गरेका पनि देखिन्छ, तर त्यो चाहिँ त्यसको लागि राजनीतिक ग्राउन्ड छैन अहिले।
अब यहाँहरूले जुन खालको नतिजा ल्याउनु भयो यो स्थानीय तहको निर्वाचनमा, यो नतिजा देखेर अब भनौ न नेकपा एमालेका केही नेताहरू यहाँको अध्यक्षको निवासमा गएर प्रधानमन्त्रीको भनौ अफर गरेको पनि समाचारहरू आएका थिए बाहिर। यो चाहिँ हल्ला के हो, यहाँहरूसँग यहाँहरूको दलसँग नेकपा एमालेका नेताहरूको संवाद भएको छ कि, यो विषयमा नि प्रश्न पारिदिनुहोस् न।
पहिले संविधान निर्माणको क्रममा कंग्रेस र एमाले सँगै हुनुहुन्थ्यो, तर संविधान नबन्ने अवस्था भयो, संविधान बनेपछि के गर्ने, उहाँहरूले आलो पालो दुई दुई वर्षको लागि नेतृत्वको चाहिँ एउटा सहमति गर्नुभएको थियो, तर पछि उहाँहरू बिच संविधान बनाउने क्रममा भने जस्तो समझदारी भएन र छलफल हुँदै गर्दा तीन दलीय समझदारी माओवादी कंग्रेस एमाले बिच सहमति भयो, संविधान बनाएर जाउँ, पावर सेयरिङ गरौँ, संविधान कार्यान्वयन गर्दासम्म एकजुट भएर जाउँ, मूल राष्ट्रिय शक्तिहरू भन्ने भएको थियो। पछि संविधान जारी लगत्तै कङ्ग्रेस र एमाले बिच मतभेद बढ्यो, कङ्ग्रेस र एमालेको नेताहरू प्रधानमन्त्रीको रूपमा प्रतिस्पर्धा गर्ने अवस्था बन्यो। हामीले हाम्रो सम्झौता अनुसार नै, तीन दलीय सम्झौता अनुसार नै एमालेलाई समर्थन गर्यो, केपी ओलीजीलाई समर्थन गर्यौँ। तर त्यहाँ चाहिँ त्यहाँ फेरि हामीलाई हेप्ने प्रकारको, हामीले समर्थन गरेका छौँ, गठबन्धन बनाएका छौँ, तर उहाँ एकल बहुमतको सरकार जस्तै व्यक्तिवादी ढङ्गले चल्दै जानुभयो, गठबन्धन बनाउने तर हामीलाई नै आइसोलेट गर्ने खालको भएपछि समझदारी बनेन, पछि अलग अलग भयो, कङ्ग्रेस र हामी गठबन्धनमा गयौँ। स्थानीय निर्वाचन तत्कालीन कङ्ग्रेस प्रचण्ड नेतृत्वको सरकारले स्थानीय निर्वाचनको पहिलो चरण सम्पन्न गर्यो र पछि शेरबहादुरको नेतृत्वमा दोस्रो चरण तेस्रो चरण सम्पन्न भएपछि ओलीजीसँग कुरा हुने क्रममा उहाँले दुईवटा कुरा मसँग पनि बताउनु भएको थियो अरू नेताहरूको अतिरिक्त। एउटा कुरो कङ्ग्रेस प्रचण्ड नेता हो, मैले स्वीकारे माने। दोस्रो कुरो माओवादी केन्द्र एउटा शक्ति हो र त्यसको एउटा शक्ति छ, निर्णायक शक्ति हो भन्ने कुरो माने, भन्ने कुरा एक खालको रियलाइज गर्नुभएको थियो। त्यो त्यो पोइन्टबाटै वाम गठबन्धनको सुरुवात भएको थियो नेताहरूको बिचमा। अब अहिले ओलीजीले त्यो तहसम्म कि यो बिचमा चाहिँ प्रचण्डलाई सिध्याउने खालको एउटै पार्टीमा बसी एउटै पार्टीको नेता भएर पनि त्यसै गरी पार्टी बिचमा भएका निर्णयहरू कार्यान्वयन नगर्ने, त्यसै गरी संविधानले व्यवस्था गरेका परिवर्तनहरूलाई संस्थागत गर्ने, सुदृढ गर्ने भन्दा पनि त्योभन्दा पछि हट्ने जस्ता, पाँच वर्षलाई वाम गठबन्धनले र पछि नेकपाले पाएको म्यान्डेट अनुसार काम भन्दा पनि सीमित मान्छेहरूको स्वार्थमा काम गर्ने, देशको विकास समृद्धि सुशासन कुरो गर्ने, त्यसै त्यसको विपरीत काम गर्ने भएपछि पार्टीभित्र सङ्घर्ष हो, यहाँले देख्नुभएकै हो, सङ्घर्ष हुँदै गर्दा उहाँले पार्टीभित्रको मतभेदलाई लिएर जननिर्वाचित सर्वोच्च संस्थामाथि, सार्वभौम संस्थामाथि प्रहार गर्नु, संसद विघटन गर्नु, न संवैधानिक व्यवस्था छ, न कुनै राजनीतिक नैतिकता छ, त्यसपछि अझ सङ्घर्ष भयो, अहिलेका घटनाक्रमहरू भए। यो सच्याउनको लागि हामीले नयाँ गठबन्धन बनायौँ र यस्ता प्रवृत्ति फेरि फेरि नआउन् भन्नको लागि संघीय र स्थानीय निर्वाचनसम्म हामी गठबन्धनमै जान्छौँ भन्ने माओवादी केन्द्रको प्रतिबद्धता हो। विभिन्न खालका चलखेलहरू देखिरहेका छन्, सुनिरहेका छन्, त्यो चलखेलहरू सफल हुँदैन, त्यतातिर गयो भने देश फेरि अस्थिरतातिर जान्छ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी स्थानीय तहको पछिल्लो मत परिणाम र यसमा नेकपा माओवादी केन्द्रको धारणा के छ लगायतका विषयमा नेकपा माओवादी केन्द्रका एकजना प्रभावशाली नेता वर्षमान पुनसँग हामी कुराकानी गरिरहेका छौं। अब पुनज्यू, पछिल्लो स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा स्वतन्त्र उम्मेद्वारहरूले पनि राम्रो मत ल्याएर विजयी भइसकेका छन्, कतिपय ठाउँमा अग्रता लिइरहेका छन्। अब यसलाई हेर्दा अब दलहरूको दलहरूमा जुन आम नागरिकले दलहरूप्रति राखेको असन्तुष्टि हो कि, यसलाई चाहिँ के भन्न सकिन्छ, माओवादी केन्द्रले यसलाई चाहिँ कसरी विश्लेषण गरेको छ?
यसमा स्वतन्त्रको अलि विशेषता हेर्दा दुई प्रकारको जस्तो देखिन्छ। एउटा स्वतन्त्र नितान्तै साँच्चीकै स्वतन्त्र खालका उम्मेद्वारहरू काठमाडौँ धरान जस्तो ठाउँमा देखिएको छ, एउटा सामाजिक अभियन्ताहरू जसले जनतालाई मतदाताहरूलाई हामी विकल्प दिन्छौँ, ठुला राजनीतिक दलहरूले काम गर्न सकेन भनेरै आएका साथीहरू अगाडि हुनुहुन्छ या विजयी भइसक्नु भएको छ। अर्का फेरि धनगढीदेखि खास गरी जनकपुरसम्मका स्वतन्त्रहरू चाहिँ पार्टीभित्रका नेताहरू, तर पार्टीले टिकट दिने क्रममा या मनोनयनको लागि उम्मेद्वार छनौटको लागि चाहिँ ढङ्ग नपुर्याउँदा, विचार नपुर्याउँदा देखा परेका स्वतन्त्रहरू, त्यसो गर्दा चाहिँ पछिल्लो प्रकारको स्वतन्त्रलाई दलहरूले चाहिँ उम्मेदवारहरू चयन गर्दा तल्ला कमिटीहरूका विचार हेर्नुपर्ने, जनताले चाहिँ मन पराएका अलि लोकप्रिय उम्मेदवारहरू छनौट गर्नुपर्ने, पार्टीले आफूलाई सच्याउनु पर्ने विषयहरू छन्। पार्टीले चाहिँ आफ्नो नजिकको मान्छे हेर्ने भन्दा पनि जनताले रुचाएको, मतदाताले रुचाएको मान्छे उम्मेदवार दिनुपर्छ भन्ने कुरो सिकाएको छ। काठमाडौँ र धरानको अझ भिन्न प्रकारको छ, त्यहाँ चाहिँ कुनै न कुनै रूपले त्यहाँको जनताले, मतदाताले विकल्प खोजिरहेको छ भन्ने कुरा हो। त्यसले चाहिँ पार्टीहरू, मूल पार्टीहरू, ठुला पार्टीहरू, यो परिवर्तनका संवाहक पार्टीहरूले आफूलाई सच्याउनुपर्छ। पार्टी सञ्चालनमा, जनताको सेवा गर्ने कुरोमा, सेवा प्रवाहका कुरोमा, आफ्ना प्रतिबद्धताहरूलाई पूरा गर्ने कुरोमा, या आम जनता मतदाताहरूसँग निरन्तर संवाद गर्ने, विश्वासमा लिने र जनचाहना अनुसार काम गर्ने कुरोमा कहीँ न कहीँ गल्तीहरू भएका छन्। यसलाई सच्याउनु पर्छ। सच्याउनु सकिएन भने पार्टीको अहिले जुन रूपमा औचित्य छ त्यो औचित्यताहरू कमजोर भएर जान्छ भन्ने कुरा शिक्षा मिलेको छ। यो कुरो माओवादी केन्द्रले हामीले आगामी बैठकहरूमा, सहरी क्षेत्रहरूमा या ग्रामीण क्षेत्रमा, विभिन्न विशेषता भएका क्षेत्रमा संगठन कसरी गर्ने, नेताहरू कसरी तयार गर्ने, जनतामा जाने कसरी काम गर्ने, कसरी भन्ने कुरा हामी छलफल गर्छौँ। हामी आफ्नो पार्टीलाई यो अनुसारको तयार गर्छौँ।
भनेपछि अब जनअपेक्षा अनुसार राजनीतिक दलहरूले काम गर्न नसक्दा नागरिकले चाहिँ विकल्प खोजे, यसलाई चाहिँ यो अर्थमा लिनुपर्छ होइन?
निश्चय पनि अब त्यसमा चाहिँ कस्ता शक्ति लाएपछि कसले समर्थन गरे भन्ने कुरो त एउटा होला, तर काठमाडौँ र धरानको उम्मेदवारी र त्यहाँको विजय या अग्रतालाई हेर्दा चाहिँ मतदाताले अलिक फरक स्वाद चाहेको छ, फरक प्रकारको कार्यशैली चाहेको छ। ठुल्ठुला विषय होइन, जनताले दैनिक सानातिना विषय जीवनमा परिवर्तन, सानातिना कुराहरूमा परिवर्तन चाहेको छ। ठुला सपनाहरू होइन, ठुला सपनाहरू ठुला रणनीतिहरूमा जानुपर्छ, तर सानोबाट सुरु गर्नुपर्छ र त्यो सुरु गरेका चिजहरूमा इमान्दारीपूर्वक सेवा प्रवाह गर्ने या परिणाम दिनेमा हुनुपर्छ भन्ने कुरा स्पष्ट देखिएको छ।
अब पुन्जी, अब हामी अन्त्य अन्त्यतिर आइपुगेका छौँ, यहाँ पूर्व अर्थमन्त्री पनि हुनुहुन्छ, अब यसपालि बजेटको तयारी भएको छ, जेठ 15 गते संसदमा बजेट प्रस्तुत हुँदैछ, अब भन्ने यहाँ बजेट, यहाँको दल बजेट बनाउने ठाउँमा छ, अर्थ मन्त्रालयको जिम्मेवारी यहाँहरूको दल समक्ष छ, बजेट चाहिँ कस्तो आउँछ, यहाँहरूको दलभित्र आन्तरिक रूपमा कसरी छलफल भएको छ छोटकरीमा?
हामीले चाहिँ यसमा खास गरी अर्थमन्त्रीले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिसक्नु भएको छ, त्यसमा संसदले आफ्नो सुझाव पनि दिइसकेको छ। पार्टीगत रूपले हेर्दा पनि र अहिलेको राष्ट्रिय परिस्थिति हेर्दा, कोरोनाको प्रभावले र अन्तर्राष्ट्रिय रूपमा रुस युक्रेनको लडाई आदिले विश्व अर्थतन्त्रमा केही समस्याहरू देखिएका छन् र हाम्रो आफ्नो अर्थतन्त्रमा पनि समस्या देखियो, त्यसलाई समाधान गर्ने खालको हुनुपर्छ। त्यसमा त अहिले पनि कृषिजन्य उत्पादन 60% हाम्रो जनता कृषि उत्पादन या कृषि क्षेत्रमा छ, तर हाम्रो चाहिँ त्यहाँको उत्पादन 25% पनि छैन र अहिले हामी 3 खर्ब हाराहारको कृषिजन्य उत्पादन आयात गरिरहेका छौँ भन्दा यो आयात विस्थापन गर्ने र कृषि क्षेत्रमा को आधुनिकीकरण गर्ने, व्यवसायीकरण गर्ने गरियो भने 10 लाख रोजगारी सिर्जना गर्न सकिन्छ एकातिर, अर्कोतिर जहाँ प्रतिस्पर्धात्मक क्षेत्रहरू छन् त्यस्ता उत्पादन क्षेत्र बढाउनु पर्ने र अहिले आयात मुख्य अर्थतन्त्र छ, त्यसलाई प्रतिस्थापन आत्मनिर्भर अर्थतन्त्र बनाउन हाम्रो
हस्। पुन्जी, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। आजको अन्तर्संवादमा हामीले स्थानीय तहको मत, पछिल्लो मत परिणाममा नेकपा माओवादी केन्द्रको धारणा लिने प्रयास गर्यौं। हामी कुराकानी गर्दै थियौं नेकपा माओवादी केन्द्रका एकजना नेता वर्षमान पुनसँग। यो सँगै आजको अन्तर्संवाद यति नै। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।